यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पेश। सबै दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढ़ाइने नीति तथा कार्यक्रममा उल्लेख। नीति तथा कार्यक्रममा नयाँपन नभएको प्रतिपक्षी दलको प्रतिक्रिया। नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कक्षा 12 परीक्षा यही वैशाख 21 गतेबाट सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डद्वारा स्पष्ट। र इजरायलले गाजामा 2 महिनादेखि पूर्ण नाकाबन्दी लागू गरेका कारण गाजामा सहायता प्रक्रिया धराशयी हुने अवस्थामा पुगेको संयुक्त राष्ट्र संघको चेतावनी।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् वा इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा,
नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारको आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा पेश भएको छ। बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको छ। बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरूद्ध हुने प्रतिगामी पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने, संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी कमजोरी सच्याउनु, सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढ़ाउने।
राष्ट्रपति पौडेलले कृषि उत्पादन बढ़ाउने, पर्यटन प्रवर्धन, ऊर्जा क्षेत्रको विकास र विस्तार, भौतिक पूर्वाधारको निर्माण, रोजगारी सृजना जस्ता कार्यक्रमलाई समावेश गरिएको बताउनुभयो। राष्ट्रपति पौडेलले सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा संकल्पका साथ तीव्र आर्थिक विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
सरकारका निकायहरूबाट सञ्चालित कार्यक्रमहरू उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सृजनामा केन्द्रित गर्ने, तीन तहका सरकारहरू बीचको सहयोग समन्वय र सहकार्यमा कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण गर्ने, फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने, उच्च दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्नुका साथै वित्तीय तथा मौद्रिक नीतिविद सामञ्जस्यता कायम गरिनेछ, व्यवसाय मैत्री वातावरण निर्माण गरिनेछ।
समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाउने र अराजकता सिर्जना गर्ने पक्ष विरूद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ़ रहेको पनि राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो। तीन तहकै सरकारको योजना प्रभावकारी बनाउन, केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरोपन हटाउन एकीकृत परियोजना बैंकको सरकारले घोषणा गरेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले पूर्वाधार आयोजनाहरूलाई प्राथमिकीकरण गरिने तर त्रुटिपूर्ण आयोजनाहरूलाई भने खारेज गरिने बताउनुभयो। राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण संस्थाको सबलीकरण गर्दै आम संचारका सामग्री उत्पादन तथा प्रसारण र प्रकाशनलाई प्रभावकारी बनाइने, दूरसंचारको क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा पूर्वाधारको व्यवस्थापनबाट गुणस्तरीय दूरसंचार सेवाको पहुँचलाई देशव्यापी बनाइने र विशेष गरी मुलुकलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम तथा योजनाहरू तय भएको बताउनुभयो।
सार्वजनिक सेवा प्रसारण संस्थाको सबलीकरण गर्दै आम संचार सामग्री उत्पादन प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइनेछ। हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण सेवा प्रवाहमा आधुनिकीकरण र व्यवसायीकरण गरिनेछ। कृषिमा युवालाई आकर्षित गर्न भूमि कृषि सामग्री बीमा खरिद सम्झौता र बजारको बलियो इको सिस्टम कायम गरिनेछ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिनेछ। विपन्न पहिचान भएका परिवारलाई राज्यका सुविधामा पहुँच वृद्धि गरिनेछ। मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गरिनेछ।
नीति तथा कार्यक्रममा सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्ने उल्लेख छ। यस्तै राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुँदै प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढ़ीकरण र त्यस विरूद्ध भएका गतिविधिको प्रतिवाद गर्ने राजनीतिक तथा नीतिगत स्थिरता विद्यालय शिक्षाको चुनौती समाधान उद्यमशीलता विकासका लागि पाठ्यक्रममा सुधार युवा केन्द्रित स्टार्टअप कार्यक्रममा सुधारका विषय राखिएको बताउनुभयो। यस्तै सरकारले स्वास्थ्य सेवाको जनशक्तिको माग तथा आपूर्तिको सन्तुलन मिलाउन जनशक्ति विस्तार स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना अनावश्यक संरचना खारेज अनलाइन सेवाको विस्तार सुदृढ़ तथा सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयलाई विशेष प्राथमिकतामा राखेर अघि बढ़ने नीति लिएको छ। यस्तै चुरे संरक्षणका लागि गुरु योजना पुनरावलोकन गर्ने राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढ़ाउने आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई पनि खेलकुदमा जोड़िने विद्यालय तहदेखि खेलकुद तालिम प्रशिक्षण र खेलाड़ीको सहभागितामा कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा रहेको छ। त्यसै गरी रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने र खेलकुदलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमसँग पनि जोड़िने तथा कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने लगायतका विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ। सरकारले महिलाहरूमा हुने पाठीघरको क्यान्सर विरूद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने 14 वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निशुल्क हुने व्यवस्था मिलाइने दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम बनाउने र ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समावेश गरेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र सेजलाई सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने पेट्रोलियम फलाम तामा जस्ता खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढ़ाइने बताउनुभयो। व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेश मार्फत शुरू गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवर्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। यस्तै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्देश्य सहित मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। स्थानीय कच्चा पदार्थ उद्यमशीलता र सीपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित गर्ने रेल र जल परिवहनको पूर्वाधार बनाई ढुवानी लागत घटाउने रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउने राष्ट्रिय सुरक्षा भण्डार र खाद्य सुरक्षा भण्डारमा आवश्यक खाद्यान्न मौजात राख्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन्। यसैबीच प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम टेबुल भएको छ। दुवै सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो। दुवै सभाको छुट्टा छुट्टै बैठकले राष्ट्रपति पौडेलबाट संघीय संसदको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँपन नभएको तथा परम्परागत रूपमा आएको प्रतिक्रिया दिएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको सरकारको नीति तथा कार्यक्रमपछि संचारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रममा नयाँपन केही नभएको र परम्परागत रूपमा आएकाले जनतामा आशा जगाउन नसक्ने बताउनुभयो। नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मुलुकका दुई ठूला र फरक विचारधारा रहेका दलहरू सम्मिलित भई बनेको सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउँछ कि भनी अपेक्षा गरिएकोमा त्यसो नभई निरन्तरतामा आधारित भएर आएको प्रतिक्रिया दिनुभयो। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको नीति तथा कार्यक्रममा निजी क्षेत्रले दिएका सुझावहरू समावेश भएको प्रतिक्रिया दिएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले शिक्षालाई रोजगारी र सिपसँग जोड्नुपर्छ भन्ने विषयमा सरकारले प्रतिबद्धता जनाएको बताउनुभयो। सूचना प्रविधि अभियान डिजिटल नेपालको निर्माण भन्ने नाराका साथ आठौं राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2082 विशेष कार्यक्रम गरी मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँमा आयोजित राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस कार्यक्रमको रोबर्टद्वारा उद्घाटन गर्दै देश विकासका प्रयास र सुशासनका प्रयासलाई अगाडि बढ़ाउन सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। प्रधानमन्त्री ओलीले अबको युग प्रविधि मार्फत अगाडि बढ़ने भन्दै जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने विषयमा सुशासन र भ्रष्टाचार नियन्त्रण लगायतका क्षेत्रमा आईटीको योगदान प्रशंसनीय रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालमा सड़क विद्युत लगायत पूर्वाधारको विकास भइसकेकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभयो।
खास गरी यो सुशासन र विकासका प्रयासहरूमा सूचना प्रविधिको प्रयोग कसरी अधिकतम गर्दै जाने, यस सन्दर्भमा हामी कहाँ पुगेका छौं भन्ने कुरा आकलन गर्ने, समीक्षा गर्ने र हाम्रा उपलब्धिहरूप्रति खुशी व्यक्त गर्ने, गर्व अनुभव गर्ने र आगामी दिनमा अझ अगाडि बढ्ने संयुक्त संकल्प गर्ने अवसर पनि पायौं। हामीले थुप्रै कुरामा सुशासन, जनतालाई सेवा प्रवाह गर्ने कुरामा, करप्सन कन्ट्रोल गर्ने कुरामा, अनियमितता हुन नदिने कुरामा, सेवालाई प्रभावकारी छिटो सस्तो ढंगले उपलब्ध जनतामा पुर्याउने कुरामा प्रविधिको प्रयोग नगरिकन त्यो सम्भव रहन्छ। त्यसकारण अब हामीसँग प्रविधि छ, यो प्रविधिलाई अझ प्रभावकारी र व्यापक बनाउनु छ जसबाट हामी करप्सन कन्ट्रोल गर्न सक्दछौ, सेवा सजिलोसँग पनि पुर्याउन सक्दछौ, अनियमिततालाई नियमितताभित्र ल्याउन सक्छौ। म आईटी सेक्टरमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई पनि आग्रह गर्न चाहन्छु यस अवसरमा कि नेपालमा अब यसका निम्ति पूर्वाधार छ।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालमा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सबैभन्दा पहिले नीतिगत व्यवस्था जरूरी रहेको र त्यसका लागि सरकारले काम गरिरहेको बताउनुभयो। मन्त्री गुरूङले अबको एक वर्षभित्रमा आवश्यक सबै नीति बनाइसक्ने गरी अगाडि बढ़ने योजना रहेकाले आर्टिफिसियल इन्टेलिजेन्सको नीति तथा रणनीति तयार भएको र चाँडै संसदबाट पास हुने क्रममा रहेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले पछिल्लो समय नेपालमा पनि सूचना प्रविधिको प्रयोग बढ़दै गएकाले 16 योजनामा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको बताउनुभयो। सूचना प्रविधि दिवसका अवसरमा पुरस्कृत तथा सम्मानित हुनेहरूका तर्फबाट ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले पुरस्कार प्राप्त गरेसँगै सूचना प्रविधिका क्षेत्रमा थप जिम्मेवारी बढ़ेको महसुस भएको बताउनुभयो। कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पुर्याएका विभिन्न संस्था तथा व्यक्तिहरूलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमति पत्र लाइसेन्स र सवारी धनी प्रमाण पत्र ब्लू बुकलाई नागरिक एपमा आबद्ध गर्ने कार्यक्रमको शुभारम्भ पनि गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेश मन्त्री एल नूर मामी डोबले शिष्टाचार भेट गर्नु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताउनुभयो। उपविदेश मन्त्री मामी डोबले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै 30 वर्षसम्म कुनै समझदारी पत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारी पत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा यही वैशाख 21 गतेदेखि आगामी जेठ 2 गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। परीक्षाका सन्दर्भमा विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी भ्रामक सूचना प्रचार गरिएकोमा आपत्ति जनाउँदै त्यस्ता सूचनाका पछाडि नलाग्न बोर्डले आग्रह गरेको छ। बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, संचारकर्मी र सम्पूर्ण सरोकारवालालाई सूचना मार्फत आग्रह गरेको छ। यसअघि बोर्डले कक्षा 12 को परीक्षा यही वैशाख 11 गतेदेखि गर्ने समय तालिका निर्धारण गरेकोमा नेपाल शिक्षक महासंघ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो। पछिल्लो पटक महासंघसँग सहमति भएकाले अब भने निर्धारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। परराष्ट्र मन्त्रालयले भारतको ओडिशा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत वीरगंज की प्रिसा शाहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल शुरू गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भारतको आईआईटीमा अध्ययनरत नेपाली छात्र शाह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको बताउँदै परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिशा सरकारका उच्च अधिकारीहरू र दिल्ली स्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको उल्लेख गर्नुभएको छ। ओडिशा प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत घटनाको जानकारी प्राप्त भएदेखि नै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र ओडिशा राज्य सरकारले मृतकका परिवारलाई पूर्ण सहयोग गरिरहेको जनाएको छ। घटनाले आफूलाई अत्यन्तै दुखी तुल्याएको भन्दै भारतीय विदेश मन्त्रालयले भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सकुशलता, सुरक्षा र हितमा गम्भीर रहेको उल्लेख गरेको छ। भारतको ओडिशा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत वीरगंजकी प्रिसा शाह बिहिबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्। सरकारले खोप लगाउन छूट भएका 5 वर्ष मुनिका बालबालिकालाई यही वैशाख 31 गते खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले छूट बालबालिकालाई 9 प्रकारका नियमित खोप लगाइने जानकारी दिनुभयो। नेपालमा 5 वर्ष मुनिका 95% बालबालिकाले पूर्ण खोप लगाइसकेकोमा छुटिएका 5% बालबालिकालाई खोजी गरेर खोप लगाइने शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छूट भएका आफ्ना सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आरोह अवरोह 75 वर्षको यात्रा नामक पुस्तकको आज विमोचन गरिएको छ। रेडियो नेपालले यस वर्ष आफ्नो हीरक महोत्सव मनाइरहेको सन्दर्भमा रेडियो नेपालको समाचार, कार्यक्रम, संगीत र प्रविधि लगायतका विषयसँग सम्बन्धित इतिहास र वर्तमान अवस्थाको जानकारी पुस्तकमा समेटिएको छ। रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पुस्तकको विमोचन गर्नुभयो। समारोहमा सेवानिवृत्त कर्मचारीहरूलाई सम्मान पनि गरिएको छ। त्यस अवसरमा कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन कानूनी रूपमा सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भई कार्यान्वयनमा आइसकेको भए पनि प्रक्रियागत रूपमा अझै धेरै काम गर्न बाँकी रहेकोले सेवानिवृत्त कर्मचारीहरूको पनि थप साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। त्यसै गरी सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले क्रियाशील र निवृत्त कर्मचारीहरू संस्थाको सम्पत्ति भएकाले सेवानिवृत्त कर्मचारीहरूको साथ र सहयोग भविष्यमा समेत आवश्यक भएको बताउनुभयो। नायब कार्यकारी निर्देशकबाट सेवानिवृत्त हुनुभएका खगेन्द्र खत्रीले इमान्दार र लगनशील भएर संस्थाको उन्नतिमा जुट्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा रेडियो नेपालका निमित्त नायब कार्यकारी निर्देशक पुष्कर राज गौतम, आर्थिक महाशाखाका प्रमुख मनोज चौधरी, समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेत नारायण पौडेल र रेडियो नेपाल कर्मचारी युनियनका उपाध्यक्ष बेन्जु सुवेदी सेवानिवृत्त कर्मचारीहरूको जीवन थप सक्रियतापूर्वक अघि बढ़ोस् भन्दै शुभकामना दिनुभयो। जाजरकोटको बारेकोट गाउँपालिका तीन मूलसाममा अज्ञात रोगको प्रकोपले 200 भन्दा बढ़ी भेडा मरेका छन्। भेडालाई पखाला लाग्ने र एकपछि अर्को गर्दै मर्न थालेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामा मानवीय सहायतामा पूर्ण नाकाबन्दी लगाएको दुई महिना पुगेको छ। दुई महिनासम्मको पूर्ण नाकाबन्दीका कारण संयुक्त राष्ट्र संघ र रेडक्रसले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै इजरायलमाथि अन्तर्राष्ट्रिय कार्यवाहीको माग गरेका छन्। तत्काल कदम नचाले गाजामा थप अराजकता सिर्जना हुने र त्यसपछिका मानवीय प्रयासले त्यसलाई सम्बोधन गर्न कठिन हुने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ। इजरायलले गाजापट्टीमा रहेका 24,00,000 प्यालेस्टिनीहरूका लागि आवश्यक अन्तर्राष्ट्रिय सहायताको सबै प्रवाहलाई कडाईका साथ नियन्त्रण गरिरहेको छ। नाकाबन्दी शुरू भएदेखि नै संयुक्त राष्ट्र संघले बारम्बार जमीनमा मानवीय विपत्तिको चेतावनी दिँदै आएको छ र फेरि गाजा भोकमरीको संघारमा पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले माताहतका निकायहरूलाई उत्पादकत्व र रोजगारी सृजनामा केन्द्रित गर्ने भएको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्यस्तो घोषणा गर्नुभएको हो। सरकारका निकायहरूबाट सञ्चालित कार्यक्रमहरू उद्यमशीलताको विकास, उत्पादन वृद्धि, उत्पादकत्व र रोजगारी सृजनामा केन्द्रित गर्ने, तीन तहका सरकार बीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, योजना रहेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने र रोजगारीका अवसर सृजना र गरिबी निवारणका लागि सार्वजनिक सहकारी तथा निजी क्षेत्रबीच सहकार्य प्रवर्धन गर्ने सरकारको योजना रहेको छ। उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्नुका साथै वित्तीय तथा मौद्रिक नीति बीच सामञ्जस्यता पनि कायम गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरियो। लगानी बोर्डले आर्थिक वर्ष 2085-86 सम्ममा 8,95,00,000,000,000 अमेरिकी डलर बराबरका 11 परियोजना निर्माण सम्पन्न गरिसक्ने लक्ष्य अघि सारेको छ। लक्ष्य अनुसारका सबै 11 परियोजना सम्पन्न हुन नसकेको खण्डमा कम्तीमा 4,07,00,000,000,000 अमेरिकी डलर बराबरका 5 परियोजनाहरू सञ्चालनमा ल्याइसक्ने लक्ष्य रहेको लगानी बोर्डले जनाएको छ।
अब खेल समाचार अझै बमबाट।
पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 335M नेपालको आयोजनामा पोखरा रंगशाला स्थित बहुउद्देश्य कवर हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई 3-1 सेटमा पराजित गरेको हो। समूह बी अन्तर्गतको आगामी खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बीच हुनेछ। उक्त खेलको नतिजाले सेमी फाइनल जाने टोलीको टुङ्गो लाग्नेछ। शुक्रबार नै भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई 3-1 सेटले पराजित गर्दै इरानी टोलीले सेमी फाइनलमा स्थान सुरक्षित गरेको हो। इरानी टोलीले पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई 3-1 सेटले पराजित गरेको थियो। समूह ए अन्तर्गत अन्तिम खेल शनिबार गण्डकी प्रदेश र एपीएफ बीच हुनेछ। उक्त खेलको विजेताले सेमी फाइनलमा स्थान सुरक्षित गर्नेछ। उक्त खेल दिउँसो 12:30 शुरू हुनेछ। त्यसपछि आर्मी र पुलिस बीचको खेल शुरू हुनेछ। झापा एएफसी विरूद्ध 2-0 जित निकाल्दै श्री भगवती क्लबले शहीद स्मारक बी डिभिजन लिगमा शीर्ष स्थानको प्लानिङ बोइज युनाइटेडसँग अङ्क दूरी घटाएर एकमा पुर्याएको छ। यो नतिजासँगै भगवतीले 9 खेलबाट 21 अङ्क जोडेको छ। एक खेल कम खेलेको प्लानिङ बोइज युनाइटेडको 22 अङ्क छ।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेशको पहाड़ी भागका थोरै तथा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने ती प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पेश, सबै दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढ़ाइने नीति तथा कार्यक्रममा उल्लेख। नीति तथा कार्यक्रममा नयाँपन नभएको प्रतिपक्षी दलको प्रतिक्रिया। नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कक्षा 12 को परीक्षा यही वैशाख 21 गतेबाट सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डद्वारा स्पष्ट। र इजरायलले गाजामा दुई महिनादेखि पूर्ण नाकाबन्दी लागू गरेका कारण गाजामा सहायता प्रक्रिया धराशयी हुने अवस्थामा पुगेको संयुक्त राष्ट्र संघको चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।